नमस्कार रेडियो कार्यक्रम श्रृंखला नया माडी अन्तर्गत सक्षम शिक्षक गुणस्तरीय शिक्षामा स्वागत छ म दीप्ति विश्वकर्माको माडी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा स्वदेश इन्फोसिस प्रणाली बसन्तपुरद्वारा उत्पादित यो कार्यक्रम तपाईँ माडी क्षेत्रका तीनवटै एफएम रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी शिक्षाको कुरा गर्छौँ। शिक्षकको पेसागत विकास गर्न, शिक्षण सिकाइ सुधार गर्न र विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने यो कार्यक्रम उत्पादन र प्रसारण गरिएको हो। कार्यक्रम सक्षम शिक्षक गुणस्तरीय शिक्षाको आजको अङ्कमा हामीले फरक ढङ्गबाट नमुना विद्यालय सञ्चालन गरिरहनु भएका एक प्रधानाध्यापकसँग कुराकानी गर्दैछौँ। तर त्यसअघि प्रस्तुत गर्दैछौँ समसामयिक शिक्षा खबरहरू। शैक्षिक अपडेट सङ्कलन गरी वाचन गर्दै हुनुहुन्छ सहकर्मी साथी सृजा थापा छेत्रीले। माडीमा विद्यार्थीहरूको उच्च चाप रहेका सोमेश्वर माध्यमिक विद्यालय बरुवा माडी माध्यमिक विद्यालय बसन्तपुरमा एक विद्यालय एक नर्स कार्यक्रम थप हुने भएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरिरहेको यो कार्यक्रम गत वर्ष माडीमै पहिलो पटक दिवाकर स्मृति विद्यालयमा कार्यान्वयनमा आएकोमा यस वर्ष सोमेश्वर माध्यमिक विद्यालय र माडी माध्यमिक विद्यालयमा थप हुन लागेको हो। विद्यालयमा बालबालिकाहरूलाई पोसिलो आहार अतिरिक्त क्रियाकलापका साथै मानसिक शारीरिक स्वास्थ्यको रेखदेखका लागि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याइएको प्रादेशिक सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस कार्यक्रम अन्तर्गत नर्स प्राथमिक उपचारको सामग्री तथा औषधि सहित विद्यालयमा खट्ने र विद्यार्थीहरूलाई स्वास्थ्य सम्बन्धी सचेतना समेत प्रदान गर्ने व्यवस्था रहेको माडी नगरपालिका शिक्षा शाखाले जनाएको छ। माडी नगरपालिका शिक्षा शाखाले नगर क्षेत्रभरका सबै आधारभूत विद्यालयहरूमा दिवा खाजाको व्यवस्था लागू गरेको छ। कक्षा पाँचसम्म अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई दिवा खाजाका लागि प्रति व्यक्ति प्रतिदिन 15 रुपियाँ उपलब्ध गराइएको नगर शिक्षा शाखाले जनाएको हो। नगर क्षेत्रका कतिपय आधारभूत विद्यालयहरूमा यसअघि नै दिवा खाजाको व्यवस्था लागू रहेकोमा शाखाले सबै सामुदायिक आधारभूत विद्यालयहरूमा दिवा खाजाको अनुदान लागू गरेको हो। दिवा खाजाका रूपमा चाउचाउ, कुरकुरे, चिज बल जस्ता जङ्क फुड भनी खुवाउन नपाइने शिक्षा शाखाको परिपत्रमा उल्लेख गरिएको छ। दिवा खाजाको व्यवस्थाबाट आधारभूत तहका विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय जान प्रेरित गर्नुका साथै न्यून आय भएका वा विपन्न परिवारका अभिभावकहरूलाई राहत पुग्ने विश्वास गरिएको छ। माडीका प्रधानाध्यापकहरूको बैठकले अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर विषयमा 5-5 सदस्यीय विषयगत विज्ञ शिक्षक समूह गठन गरेको छ। बैठकले जनकल्याण माध्यमिक विद्यालयका शिक्षक सुभाष बुढाको संयोजकत्वमा नेपाली, जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारीको संयोजकत्वमा सामाजिक, सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक चन्द्रमणि महतोको संयोजकत्वमा अंग्रेजी, माडी माध्यमिक विद्यालयका शिक्षक विजय गुप्ताको संयोजकत्वमा विज्ञान, जनकल्याण माध्यमिक विद्यालयका शिक्षक विक्रम केसीको संयोजकत्वमा गणित र सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक प्रदीप महतोको संयोजकत्वमा कम्प्युटर विषयको विषयगत शिक्षक समूह गठन गरेको हो। कार्यक्रममा अब पालो भएको छ आजको विशेष कुराकानीको। आज हामीले आफ्नै परिवारको निजी लगानीमा हजारौं रोपनी जमिन खरिद गरी बन्द भएको एक सरकारी विद्यालय पुनः सञ्चालन गरिरहनु भएका मदन राईसँग कुराकानी गर्दैछौ। विद्यार्थीलाई पाठ्य पुस्तक होइन पाठ्यक्रम पढाउनु पर्छ भन्ने अभियन्ता एवं शिक्षासेवी मदन राईले खोटाङको दिक्तेलमा कृषि विद्यालय सञ्चालन गर्नुहुन्छ। फरक ढङ्गको नमुना स्कुलका प्रेरणाता राईसँग स्वदेशकर्मी देव अञ्जान शाहले गर्नु भएको कुराकानी अबको क्रममा।
मदन सर नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रम सक्षम शिक्षक गुणस्तरीय शिक्षामा।
हजुर धेरै धेरै नमस्कार है हजुर, सबै श्रोताहरूलाई पनि विशेष विशेष सम्मान नमस्कार छ।
तपाईँको विद्यालय कस्तो खालको विद्यालय हो सर?
यो चाहिँ अब मेरो सपनाको शिक्षाको एउटा अङ्ग मात्रै हो। मेरो चाहिँ अब वास्तवमा मैले संसारभरि डुलेर संसारभरि पढेर धेरै पढेर बुझेपछि हामीले जुन अहिले संसारभरि नै जुन शिक्षा दिइन्छ विशेष गरेर किताब घोकाउनु गलत रहेछ। त्यस कारणले अब शिक्षालाई जीवनमुखी, काममुखी, उत्पादनमुखी, अर्थतन्त्रमुखी बनाउनु पर्दो रहेछ भनेर म चाहिँ त्यतातिरको शिक्षामा लाग्दा यो अहिले तल प्रारम्भिक शिक्षा सानैदेखिको शिक्षा चाहिँ जरुरी रहेछ भनेर एउटा स्कुल खोजिरहेको बेला यो सरकारी स्कुल एउटा यहाँ खोटाङको दिक्तेल वार्ड नम्बर 2 मा डाँडा गाउँमा चाहिँ एउटा स्कुल बन्द भएको रहेछ। अनि त्यो बन्द हुने भएको स्कुललाई चाहिँ यहीँको स्थानीयले यो सञ्चालन गरिदिनुहोस् भनेर सञ्चालन गर्न थालियो र यो चाहिँ अहिले हाई स्कुलको रूपमा स्थापित भएको छ। हाम्रो त्यो प्राविधिकको तहमा हामीले लिएको र मुख्य कुरो चाहिँ यो सरकारी स्कुल नै हो। मैले भन्नु खोजेको के भने बोर्डिङ स्कुलहरू छ, महँगो स्कुलहरू छ, त्यो कुरा बच्चाहरूलाई खालि प्रश्न सोध्ने र प्रश्नको उत्तर खोज्ने जुक्तिहरू अथवा ज्ञान बुद्धि दिन पर्ने के अरे दिने एउटा माध्यम हो शिक्षा भनेको मैले बुझेको। तर हामीले चाहिँ अनेक खण्ड घोकाएर बोकाएर दुःख दियौँ, त्यस कारणले यो चाहिँ अहिले
अब एउटा सरकारी स्कुललाई नै तपाईँले जिम्मेवारी लिएर फरक तवरबाट सञ्चालन गरिरहनु भएको छ, पाठ्यक्रम पुस्तकहरू अथवा त्यहाँ टेक्स्ट चाहिँ के पढाइ हुन्छ तपाईँहरूको?
हो हाम्रो मैले भने हाम्रो शिक्षामा तलदेखि माथिसम्म हामी यो यहाँ पिएचडीसम्म पनि अभ्यास गराउँदैछौँ अहिले नर्सरीदेखि अथवा यी जन्मेको बालकहरू बालबालिकादेखि लिएर अब भनौँ न निकै उमेर 25-30 वर्ष उमेर पुगेर एमए डबल एमए पिएचडीसम्म अब अभ्यास गर्दैछन् त्यो हो। तर हामीले चाहिँ नेपालमा मैले बुझेको मैले 10 वर्ष यो पाठ्यक्रम पढेँ पाठ्य पुस्तक पढेँ अनि देख्दाखेरि समस्या नेपालमा पाठ्यक्रमको होइन पाठ्य पुस्तकको हो। त्यस कारणले हामीले चाहिँ सरकारको पाठ्यक्रमको आधारमा यहाँ हामी सबै कुरा व्यवहारको रूपमा सिकाउँछौँ, कक्षा कोठामा होइन बाहिर खेत बारी गोठ अथवा कहाँ कहाँ हुन्छ यो केमा वर्कसपहरूमा अथवा उद्योगहरूमा सिकाउँछौँ। त्यस कारणले पाठ्यक्रम मात्रै हेर्छौँ अनि फेरि पाठ्यक्रम त 45 मिनटको होइन, हाम्रो चाहिँ अब एउटा चिज बिरुवा सिकाउनु पर्यो विज्ञानमा भने त्यो बिरुवालाई कुन चाहिँ बिरुवा हो कस्तो खालको त्यसलाई नसमिजेलसम्म हप्ता दिन लाग्न सक्छ, एक महिना लाग्न सक्छ, दुई घन्टा लाग्न सक्छ, त्यसरी चाहिँ त्यो हिसाबले हामी पाठ्यक्रममा आधारित र त्यो पनि अब बिरुवा भन्ने बित्तिकै फेरि कुन हामी त यहाँ कछाडमा छौँ, कछाडको वनस्पतिलाई लिएर अथवा कछाडको हावापानीमा हुने जे छ विश्वजीवहरू निर्जीवहरू त्यसलाई त्यसमा आधारित गरेर पढाउँछौँ उदाहरण दिएर।
अब टेक्स्ट बुक भन्दा बाहिर व्यवहारिक हिसाबले बाहिर पढाउने कुरा त ठिक छ, त्यो सुन्दर कुरा पनि छ, तर फेरि पनि नेपालको अहिलेको शिक्षा त त्यही रिजल्टले त्यही ग्रेडहरूले मापन गर्ने अवस्था छ, अब यस्तो कुरामा त तपाईँहरू कमजोर हुने होला नि त फेरि
होइन? हामी त जस्तो अब तपाईँहरूलाई भनौँ कि हाम्रो विद्यार्थी अब एकजना पनि फेल भएन, सबैले धेरै जसोले डिस्टिङसन ल्यायो र स्कुल टप जिल्ला टपसम्म गरे।
अब विद्यालयमा यसरी फरक तपाईँबाट पढाउनुको निम्ति चाहिँ शिक्षकहरूको रोल कस्तो हुन्छ, रोल प्ले कस्तो छ सरको विद्यालयमा?
हाम्रो चाहिँ मैले परीक्षण गर्दा के भने हाम्रो अभिभावकहरू चाहिँ अहिले 52 जिल्लाको छ, हामी देशभरिको एउटा मिनी नेपाल। यो त कस्तो भने शिक्षा भनेको सबैको लागि फ्री हुनुपर्छ भनेर हो त एक्सपेरिमेन्ट गरेको मिनी नेपाल। नेपाल अहिले विविध एकदमै विखण्डित जस्तो देखिन्छ, जातपाति यताउता सबै गरेर। त्यस कारणले हामीले अहिले 52 जिल्लाको छ अभिभावकहरू त्यही अनुसारको छ, 200 विद्यार्थी पुग्यौँ। अनि त्यसपछि अब यहाँ शिक्षक भनेकै छैन भने पनि भयो। अब त्यो पहिला बन्द भएको स्कुलमा 2 दरबन्दी चाहिँ अब राखेर गऱ्यौँ, तर स्थायी शिक्षकमा सरकारी शिक्षकमा एकजना हेडमिस सविता ढकाल हुनुहुन्छ, उहाँ चाहिँ करिब करिब पूर्णकालिक नै हुनुहुन्छ। हामी जस्तै हाम्रो चाहिँ यो आवासीय स्कुल हो, फेरि तपाईँले पहिलो कुरा हेर्नुपर्ने हामी 252 जिल्लाको सँगै बस्छौँ, करिब 60 जातको छौँ, सँगै बस्छौँ, सँगै खान्छौँ, सँगै सिक्छौँ र यहाँ शिक्षक विद्यार्थी म पनि शिक्षक पनि हो विद्यार्थी पनि छु किनभने सिक्दै पनि छु मैले। हाम्रो चाहिँ उद्देश्य के भने समस्या शिक्षक हो, समस्या शिक्षा नीति हो, समस्या पाठ्य पुस्तक हो। पाठ्य पुस्तकको समस्या चाहिँ के छ भने मैले पनि पाठ्य पुस्तक लेखेको सहलेखक भएर पाठ्य पुस्तकमा ठुलो कमजोरी के छ भने भाषा बुझिँदैन, अङ्ग्रेजीबाट संस्कृतमा बनाएको छ त्यो बुझिँदैन। अनि कुनै पनि पाठमा 1000 शब्दको पाठ छ भने 2 मात्रै शब्द बुझेन भने त्यो पाठै काम लाग्दैन, बुझिँदैन। पहिलो कुरा भाषा बुझिँदैन, दोस्रो चाहिँ सिलसिलेवार छँदै छैन। हामी 5 बच्चालाई चाहिँ खालि खेल्न अनि त्यसपछि हात खुट्टा चलाउन अनि अलिअलि कलम चलाउन सिकाउँछौँ। 6-7-8 चाहिँ हामी एकदमै सबै कुरा सिकाउँदा लेख्न पर्न चाहिँ एकदम अक्षर अङ्क शब्द वाक्य खेलाउनु एकदम सिकाउने, धेरै कलम चलाउन सिकाउँछौँ, अलिअलि कम्प्युटर। अनि 9 पुगेपछि चाहिँ हामी कोदालो चलाउन सिकाउँछौँ। कोदालोले उत्पादन गरेको चाहिँ त्यहाँबाट चला चारवटा कप, कोदालो भन्दा घन पनि हुनसक्छ, जे पनि हुनसक्छ, कोदालोले उत्पादन गर्ने, क्यामेराले उत्पादन गरेको खिच्न सिकाउने, अनि क्यामेराले खिचेको चाहिँ कम्प्युटरमा सेयर गर्न लगाउने, तिन तेस्रो कप हो। अनि त्यो सेयर गरेर के गर्यो त्यो चाहिँ कलमले लेख्न लाउने, कलम चाहिँ अनि अन्तिम आठ वर्षसम्म, पहिला नौ वर्षदेखि फेरि कलम अन्तिम, त्यस्तो किसिमले चार कको हिसाबले हामीले गर्दाखेरि त यति लाख लेख्न जान्ने भयो। त्यो सरकारी जाँच त गफै त हो, एक महिना जति यसो हेर्छ तर उनीहरूलाई बिदा दिन्छौँ, सिकाउँछौँ पनि, अनि गर्दाखेरि त कोही फेल हुँदै हुँदैन, प्रायः जसो टपै गर्छन्। त्यो छ अहिले
विद्यार्थीहरूको सहभागिता कामप्रति पढाइप्रति कस्तो पाउनु भएको छ सर? यो त एकदम नयाँ मोडल लाग्यो मलाई पनि।
बाफ्रे फाफ्रे यहाँ छोड, ऊ त्यहाँ पर, यहाँबाट दस मिनटमा घर छ, पाँच पाँच मिनटमा घर जा भन्दा पनि जाँदैन छैन। अनि किन भन्दाखेरि हाम्रो पाँचवटा एप सफल भएको छ, यो आवासीय पहिला रेजिडेन्सियल स्कुल, चौबिसै घन्टा सँगै बस्ने, त्यसमा पहिलो बिग फ्यामिली, दोस्रो फ्रेन्ड, तेस्रो फुड, चौथो चाहिँ फ्रिडम अफ लर्निङ, पाँचौँ राष्ट्रनीति भनेको एकत्र एकता। त्यो सबै चाहिँ गऱ्यो भने त पैसै नलाग्ने रहेछ। हाम्रोमा टिचर त्यही दुईजना सरकारी स्कुलको हो, खासमा एकजना चाहिँ आउँछन् केही समय, अरू अर्को एकजना त अब आउँदै नै भने पनि हुन्छ, अब धेरै यस्तो छुट्टी भएदेखि चाहिँ एकछिन आउँछ गइहाल्छन्, अब उनलाई भन्दा पनि भन्दैनौँ, किनभने अब सरकारी शिक्षकलाई भन्यो भने फेरि कहाँ कहाँ अस्पताल के अनि फेरि भनेर हामीले कर पनि लाउँदैनौँ।
खर्च व्यवस्थापन त महत्त्वपूर्ण कुरो होला नि त सर, कसरी
खर्च व्यवस्थापन चाहिँ महत्त्वपूर्ण हो। त्यसैलाई मैले करिब करिब अहिलेसम्ममा यहाँनिर जग्गा धेरै किने, मैले हजार रुपियाँ जति जग्गा किनेको छु, अनि त्यसपछि यहाँ सबै विद्यार्थीलाई सिकाइरहेको छु। त्यसको अर्थात् मेरो दिनको एक लाख रुपियाँ जति खर्च हुन्छ अहिले, तर 50,000 त भइदिइरहेको छ। मसँग थियो पैसा छ पनि अलिअलि, साथीभाइले छोरा मेरो परिवारले सघाउँछ, साथीहरूले अलिअलि सघाउँछ, तर अलमोस्ट मेरै छ। त्यो पैसा त ठुलो कुरो होइन कि, किनभने पैसा त सरकारसँगै छ नि। अहिले मेरो करिब करिब एकदेखि तिन करोड खर्च हुन्छ, यत्रो स्कुलमा एकदेखि तिन करोड त उसले सरकारले खर्च गरेकै छ नि। मैले भनेको पैसाको अभाव होइन, तर यहाँ त मुख्य कुरो ज्ञान, ज्ञान छैन नि मान्छेलाई, थाहै छैन, बुद्धि पनि छैन, आँट पनि छैन। मैले चाहिँ यो ज्ञान बुद्धि विवेक र आँट लगाएर गरेको हुनाले भयो, र पैसा चाहिँ अहिलेसम्म राम्रै छ, र बिस्तारी बिस्तारी उनीहरू आफै कमाउने भइसक्यो। म त यहाँ मेरो त के सपना छ भने आजको पाँच वर्षमा यहाँ बाह्र वर्षको बच्चाले बाउआमालाई पटक्कै दुःख नदिने, उसले यहीँ कमाउँछ, उत्पादन गर्छ, कमाउँछ, अनि उसको खातामा अब भनौँ न एक लाखसम्म चाहिँ जम्मा होस् वर्षमा भन्ने हो। हामी यहाँ करिब करिब मेन्टर भन्छौँ, हामी टिचर भन्दैनौँ, 30-35 छौँ, उनीहरू पनि सिक्दै छन्, अनि केही पनि छैन, यहाँ खानु पाएछ, लाउनु पाएछ, सबैलाई घर ग्यारेन्टी गरिदिएछु, काम ग्यारेन्टी गरिदिएछु, अब जान्दापछि सबै ग्यारेन्टी भइहाल्यो नि।
अन्य देशहरूमा शैक्षिक उपलब्धि हासिल गर्न त्यहाँ भएका अभ्यासहरू कस्तो हुँदो रहेछ बाहिर, जुन नेपालमा अवलम्बन तत्कालै गर्न सकिन्छ?
होइन, अहिले भारत जस्तो देशले त जुन हामीले पछ्याउँथ्यौँ, भारत जस्तो देशले त अब व्यावहारिक जीवनमुखी शिक्षा हुनुपर्छ भनेर उनीहरूले अस्ति भर्खरै एक वर्ष अगाडि भयङ्कर ठुलो क्रान्तिकारी शिक्षा नीतिमा परिवर्तन गर्यो, तर नेपालमा मात्रै हो। अन्त अहिले त अब यो स्केन्डिनेभियन देशहरू छन् माथि, नोर्डिक देशहरू भयो, अब फिनल्यान्ड भयो, स्विडेन भयो, त्यहाँको शिक्षा त यति राम्रो छ, खुरुखुरु रमाई रमाई आफै शिक्षण, विद्यार्थीले शिक्षकलाई विद्यार्थीलाई वातावरण दिन्छन्। न्युजिल्यान्डको शिक्षा अति धेरै राम्रो छ, त्यहाँ स्कुल कलेज गएकोहरू सबै स्वावलम्बी छन्, खुसी छन्, त्यस कारणले धनी छ देश। अमेरिकाको ठिक ठिकै छ, युरोपको अब त्यसै पनि अहिले प्रायः यसो चाहिँ आफै सिक्ने वातावरण चाहिँ एकदम व्यवहारिक जीवन शिक्षा सिक्ने सबै कुराहरू उनीहरूले व्यवस्थित गरिसकेका छ। जापान, नेपाल चाहिँ यस्तो देश भयो, छिट्ठो देश भयो कि यहाँनिर चाहिँ मास्टरले कब्जा गरेको देश भयो कि, अब किताब ढोकाएपछि धेरै गर्नु पनि गर्नु पर्दैन, किताब ढोकायो अनि त्यहाँ निजी स्कुलको यो स्कुल सञ्चालकहरूले चाहिँ पैसा कमाउनलाई किताब ढोकाए बोकाए ढोकाए। त्यस कारणले अहिले हाम्रो चाहिँ पहिलो नम्बर सरकार हो जसले नीति बनाउँदैन। त्यस कारणले मैले सरकारी कुरा गर्छु, मलाई शिक्षा मन्त्री बनायो भने मेरो नीति चाहिँ चारवटा शब्द मात्रै, अब सरहरू मिसहरू किताब बन्द दुई शब्द, काम सुरु अर्को दुई शब्द चार शब्दको नीति काम सुरु गर्नुहोस् भनेपछि अब काम सिकायो भने त संसारमा सबै हात खुट्टा चल्ने अङ्ग चल्ने सबै कुरा भएपछि त सक्षम भइहाल्छ नि सक्षम निरोगी हुन्छ यस्तो हुनुपर्छ भनेर चाहिँ हामी चाहिँ त्यही अभ्यास गराउँछौँ यहाँ
माडीमा यहाँलाई सुनिरहनु भएका तमाम शिक्षकहरू त्यसै गरी शिक्षा सेवीहरूलाई चाहिँ सन्देश के दिन चाहनुहुन्छ सर
सन्देश म पनि चितवन बासी नै हो मेरो घर सुल्तानामा छ तर खैरेनीमा अब म बेला बेलामा आइरहेको छु चितवनमा त्यही खैरेनीमा सुल्तानामै यसको ब्रान्च एउटा खोल्ने भनेर त्यहाँ मेरै पनि जग्गा छ स्कुलको पनि चार बिघा जग्गा छ अब त्यो गर्नुपर्छ माडीमा पनि चाहिन्छ यसको स्कुल खोल्न सजिलो छ पैसा कम लाग्छ एकदमै उपलब्धि चाहिँ पुरा प्रत्येक वार्डको विकास चाहिँ स्कुलबाट हुन्छ यति छिटो विकास हुन्छ किनभने एक ठाउँमा हुन्छ एउटा वार्डमा 500-1000 विद्यार्थी हुन्छन् त्यस कारणले माडीको सबै त्यहाँ अब स्कुलको हेड सरहरूलाई पालिकाको प्रमुखहरूलाई जो जो हुनुहुन्छ वार्ड अध्यक्षजीहरूलाई पैसाको अभाव होइन पालिकासँग जति पनि पैसाहरू छुटिएको छ 2 खरबको हाराहारीमा बजेट त चाहिँदैन 50 अरब जति पनि पुग्छ तर त्यो चाहिँ अब कसरी गर्ने आफै उब्जिन्छ त्यही ठाउँमा उब्जिन्छ अभिभावकले दिनुपर्छ दिन्छ पनि गाह्रो छैन अभिभावकले पनि धेरै दिनु पर्दैन खा त्यही खाने खर्चहरू दिन्छन् घरमा पाक्ने पिठो चामल के छ अब ढिँडो रोप्यो जे छ पठाइदिए पनि त्यो भाव पुगिहाल्छ अनि आमबाउको उत्पादन पनि बढ्छ धेरै राम्रो हुन्छ तपाईँहरू सबैलाई स्वागत छ चाहेको छ मेरो फोन नम्बर 9841-7465 मेरो नाम मदन राई हो यहाँ हाम्रो मेरो उत्तराधिकारी सूर्य राईदेखि लिएर अरू पनि हुनुहुन्छ तपाईँहरूलाई स्वागत छ आउनुहोस् हेर्नुहोस् सिक्नुहोस् छलफल गर्नुहोस् त्यहाँ लागू गर्नुहोस् एकदम लगातार गर्यो भने सम्भव छ पैसाको अभाव होइन प्रविधिको अभाव होइन अब खालि सोचको नीतिको अभाव छ अब त्यति हो सबै यो सम्भव छ र नेपाल बन्छ 20 वर्षमा अमेरिका सर बन्छ अर्ग्यानिक देश बन्छ यो धेरै सम्भावना छ मेरो चाहिँ सबैलाई यही नै आह्वान छ
हस् धन्यवाद सर यहाँलाई यत्रो महत्त्वपूर्ण समय र विचार अनि जानकारीको लागि
हजुर तपाईँहरू सबैलाई पनि ल है त
भर्खरै प्रस्तुत गर्यौं विशेष कुराकानी खोटाङ स्थित कृषि विद्यालयका प्रेरणा एवं संस्थापक मदन राईसँग उहाँको कुराकानी यहाँहरूलाई विशेष प्रेरणादायी र सिकाइमूलक लाग्यो नै होला भन्ने हाम्रो विश्वास छ अन्तिममा कार्यक्रमबारे तपाईँले आफ्नो सुझाव र टिप्पणी स्वदेश इन्फोसिसको कार्यालय बसन्तपुर वा माडे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा दिन सक्नुहुन्छ हामीलाई सिधा टेलिफोन गर्ने हटलाइन नम्बर हो 056-50-10-60 आजका लागि कार्यक्रम उत्पादन टिमका सम्पूर्ण सहकर्मीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु नमस्कार